مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے راؤنڈ ٹیبل۔ میزبان بہجت حاضر خدمت ہے، میرے ساتھ پروڈیوسر ہیں اسور امام اور انجینئر سکیپسس۔ میڈیم ویو 972 کلو ہرٹس کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن سکتے ہیں۔ آج راؤنڈ ٹیبل کا موضوع ہے، کیا داعش پسپا ہو رہی ہے؟ اور ہمارے ماہرین اور ممتاز تجزیہ کار اسی موضوع کی مختلف جہتوں کا احاطہ کریں گے اور مختلف سوالوں کا جواب دیں گے۔ ہمارے ساتھ ہیں دہشت گردی اور دہشت گردی کی روک تھام اور خاتمے کے سلسلے میں کی جانے والی ریسرچ اور تحقیقی سرگرمیوں میں شامل ممتاز نام، لندن سے سنگین شاہ اور یہاں واشنگٹن سے عارف انصار۔ لندن ہی سے بات کو ہمارا ساتھ دیں گے منظر وسیم۔ پاکستان سے عارف لودھی اور جدہ سعودی عرب سے روزنامہ عرب نیوز سے وابستہ سراج وہاب۔ 11 ستمبر 2001، جسے عام طور پر 9/11 کہا جاتا ہے، ایک ایسی تاریخ جس نے دنیا کی تاریخ کو واضح طور پر تقسیم کر دیا۔ اور اب ایک وہ دنیا ہے جو 9/11 سے پہلے کی دنیا ہے، اور ایک یہ دنیا جو 9/11 کے بعد کی۔ یہ ایک واضح تقسیم ہے۔ 9/11 نے تاریخ میں دہشت گردی کو ایک نئے انداز سے متعارف کرایا، پھر اس کی مختلف جہتیں اور سمتیں سامنے آنے لگیں۔ ان سارے برسوں میں دہشت گردی کے ہر نئے زاویے سے ہمارے سننے والوں نے ہمارے تجزیہ کاروں کی آرا سنی۔ طالبان، القاعدہ، الشباب، بوکو حرام اور متعدد انتہا پسند گروپوں کے ساتھ ساتھ کچھ سال پہلے ایک اور نام سامنے آیا جو خوف کی علامت بن کر چھا گیا، اور یہ نام ہے داعش کا، جس نے عراق اور شام کے بڑے حصوں پر قبضہ کر لیا اور اپنی خود ساختہ خلافت کا اعلان بھی کیا۔ داعش کی ابتدا اور پس منظر کے بارے میں ہم تفصیلی پروگرام پیش کرتے آئے ہیں۔ آج ہم یہ جائزہ لے رہے ہیں کہ شام اور عراق میں اپنے زیر کنٹرول بڑے علاقوں سے پسپا ہونے کے بعد داعش نے مغرب میں کیے جانے والے حملوں کی ذمہ داری قبول کرتے ہوئے ایک بار پھر چونکا دیا ہے، خاص طور پر اس ماہ رمضان کے مہینے میں۔ 5 جون سے 5 جولائی کے دوران ان کارروائیوں میں بے حد شدت دیکھی گئی۔ تاہم اس کے ساتھ ساتھ یہ خیال بھی ظاہر کیا گیا، اور امریکہ کے وزیر خارجہ جان کیری نے ایک بیان میں کہا کہ ان حملوں سے دشمن کی مایوسی کا اظہار ہوتا ہے اور وہ اپنے گلے کے گرد پھندے کو تنگ ہوتا محسوس کرتا ہے۔ آج ہم یہی جائزہ لیں گے مختلف بیانات کی روشنی میں کہ اس وقت اس انتہا پسند گروپ کی حیثیت اور طاقت کیا ہے، کیا واقعی یہ پسپا ہونے کی طرف جا رہا ہے، بڑا ہے۔ تو آئیے بات کرتے ہیں۔ ہمارے ساتھ ہیں، جیسا کہ آپ سے ہم نے کہا، یہاں واشنگٹن سے عارف انصار، لندن سے سنگین شاہ اور پاکستان سے عارف لودھی صاحب۔ تو آئیے پہلے تو صرف ایک مختصر طور پر تجزیہ لیتے ہیں، بالکل جسے بریف کامنٹ کہیں گے، کہ یہ پوچھتے ہیں۔ عارف انصار، السلام علیکم، پہلے تو آپ سب کو پروگرام میں بہت خوش آمدید میں کہتی ہوں۔ تو پہلے انصار صاحب، آپ سے یہ میرا سوال ہے کہ داعش کی طرف سے حالیہ مہلک حملوں کی طویل فہرست کو دیکھتے ہوئے آپ سمجھتے ہیں کہ داعش واقعی کمزور ہو رہا ہے؟
جی بہجت، کمزور ہو رہا ہے، لیکن ہمیں یہ دیکھنا ہوگا کہ کس لیول پہ کمزور ہو رہا ہے۔ اور دوسرا یہ کہ میرا خیال میں داعش کلیم بھی کچھ زیادہ کر رہا ہے، کچھ جو ریسنٹ واقعات یورپ میں، امریکہ میں ہوئے ہیں۔ میرا خیال ہے کہ ان کی انویسٹیگیشن ابھی کمپلیٹ نہیں ہے، اور زیادہ تاثر یہ ہے کہ وہ ہو سکتا ہے کہ لون وولف سیلف انسپائرڈ ہوں، نہ کہ کسی کوآرڈینیٹڈ کسی گروہ کے ساتھ مڈل ایسٹ سے وہ کوآرڈینیٹ کر کے پلان کر کے شاید نہ ہوئے ہوں۔ لیکن یہ کہنا قبل از وقت ہوگا، جس طرح ہم نے دیکھا کہ ایکسٹریمسٹ ہمیشہ زیادہ کلیم کرتے ہیں۔ لیکن مختصراً یہ کہ ملٹری لیول پہ سکسیس ایک ہے، لیکن ہمیں دوسرے لیول پہ، آئیڈیولوجیکل پہ لیول پہ جو جنگ لڑی جا رہی ہے، اس کو بھی مد نظر رکھنا ہوگا کہ اس میں کیا پیش رفت ہو رہی ہے۔ اور دوسری طرح ظاہری بات ہے کہ نیریٹو اور فائنینشیل اور جو دوسرے اینگلز ہیں جی، اس پہ بھی بات چیت ہو
جی سکتا. آج ہم اس پروگرام میں ان سارے موضوعات پر بالکل بات کریں گے۔ ہمارے پاس ساتھ اس وقت جو دوسرا نام ہے وہ پاکستان سے ہے، ایک اور ممتاز نام ہے عارف لودھی صاحب کا۔ لودھی صاحب، آپ کے اس بارے میں کیا کہیں گے؟ جیسے بالکل کوئک کامنٹ دیا ہے عارف انصار صاحب نے، آپ کے خیال میں آپ سمجھتے ہیں کہ داعش کی طاقت واقعی کمزور پڑ رہی ہے اور وہ پسپا ہونے کی طرف بڑھا؟
داعش میں طاقت پہلے بھی نہیں تھی، صرف ایک لیٹیٹیوڈ اسے انٹرنیشنل فورسز کی طرف سے حاصل تھا، اور ارد گرد کے ممالک اگر پہلے بھی دھیان دے لیتے اور سڑکوں کے اوپر ان کے قافلے کھلے عام تیل لے کر اور اسلحہ لے کر اور مین پاور لے کر نہ پھرتے، جس کو ساری دنیا مانیٹر کرتی تھی، تو داعش طاقتور تو کبھی بھی نہیں تھی۔ अभी तो अब इनकी खबरों में दाइश के एक्टिविटीज का खबरों के अंदर परसेंटेज जो है वो ड्रास्टिकली ड्रॉप हुआ है।
अच्छा, चलिए अब हम बात करते हैं एक एक करके। तो एक एक करके हम बात करते हैं, जैसे कि सवालों की तरफ बात कर रहे थे, आरिफ अंसार साहब ने भी तवज्जो दिलाई। अगर इंटेलिजेंस रिपोर्टों का जायज़ा लेते हैं तो ये भी कहा जाता है कि दाइश से तवक्को यही की जा रही है, जिसका के हवाला हालिया हमलों के हवाले के हवाले से, कि वो हवाई अड्डों या फिर खरीदो फरोख्त के मराकज़ यानी शॉपिंग सेंटर्स जैसे नरम अहदाफ को निशाना बनाना जारी रखेगा। और बहुत सारे तजियाकार ये कहते हैं कि ये कमज़ोरी और मायूसी की अलामत नहीं है, बल्कि वो एक मुख्तलिफ तरीक़ेकार इख्तियार कर रहे हैं। आरिफ साहब, आप क्या कहेंगे?
मैं समझता हूँ कि उनके पास अब वो कैपेबिलिटी नहीं रही कि वो इसके अलावा कुछ कर सकें। लैंड होल्डिंग्स उनसे अभी बड़ी तेजी से जा रही हैं, और जैसा कि जॉन कैरी साहब ने कहा, दे आर ऑन द रन। तो वाकईतन मैं उनकी बात को नेगेट नहीं करता, दे आर ऑन द रन। और मैं समझता हूँ कि सॉफ्ट टारगेट्स को हिट करना तो वो तो ठीक है, इसके अलावा उनके पास और कैपेबिलिटी भी नहीं है कि वो कोई बड़ी अचीवमेंट हासिल कर सकें जिस तरह से 2014-15 के अंदर उन्होंने की थी। और उनके कॉन्वॉयज भी अब चलते नजर नहीं आते, और दुनिया मजबूर हो गई है उनको कंटेन करने पर, तो वो बड़ी अच्छी तरह से कंटेन हो गए हैं। मैं ये समझता हूँ कि अबू बकर अल बगदादी को जब तक अरेस्ट नहीं किया जाता, और या जो 9 गवर्नर्स उसके शाम के हैं, 9 गवर्नर्स इराक के हैं, इन लोगों में से किसी को अरेस्ट करके सामने नहीं लाया जाता, उस वक्त तक उसका जो मोरल है उसके ऊपर कोई साइजेबल हिट नहीं होगी, और उनको ये सुइसाइड बॉम्बर्स और ये सॉफ्ट टारगेट्स पर हमला करने वाले अवेलेबल रहेंगे।
अच्छा, आरिफ अंसार साहब, आप ये बताइएगा, सदर बराक ओबामा के दाइश के खिलाफ अमरीकी क्यादत में इत्तेहाद के नुमाइंदे ब्रेट मैकगर्ड ने कहा कि दाइश नुमाया तौर पर कमज़ोर हुआ है और इस जिहादी ग्रुप को अपने ज़ेरे कंट्रोल इलाके में जंगजुओं से, अपने लीडरों से, माली वसाइल से और ऑनलाइन असर रसूख के हवाले से भी काफ़ी धचका लगा है। इस बयान की तौज़ीह आप कैसे करेंगे या इसमें किस हद तक वजन देखते हैं, ये तज़िया कीजिएगा।
नहीं, इसमें है वजन इमीडिएट, उसमें तो वाकई बात सही है कि जिस तरह दाइश ने लैंड कंट्रोल था, उनका अलकायदा से के बरक्स ये मॉडल था, मॉडस ऑपरेंडी था, और वो उनसे जा रहा है इलाका। लेकिन हमने माजी में देखा है कि जो मामला 911 के बाद शुरू हुआ, ये नॉन स्टेट एक्टर्स के खिलाफ जो लड़ाई है वो एक इवॉल्व हुई है, चेंज हुई है, ट्रांसफॉर्म हो गई है, जिसमें हमने देखा कि अलकायदा एंड एसोसिएट्स का फिनोमिनन उभरा, फिर उसके बाद दाइश आ गया। तो और उसमें हम ये देखते हैं कि एक जगह पे जब प्रेशर आता है तो वो जो एक्सट्रीमिस्ट हैं इन ग्रुपों से रिलेटेड वो भाग के दूसरी तरफ कहीं चले जाते हैं, और इसी वजह से शायद अमेरिका ने लीबिया में भी अब प्रेशर बढ़ाना शुरू किया है, क्योंकि इतलात थी कि शायद वहां पे कुछ जमा हो रहे हैं। तो वही बात है कि मिलिट्री सक्सेस आसान है, क्योंकि जाहरी बात है ये ग्रुप्स कन्वेंशनली तो इतने कोई स्ट्रांग नहीं है, 1-to-1 नहीं लड़ सकते। ये लड़ाई नॉन स्टेट एक्टर्स की एसिमेट्रिक, जिस तरह से हम कहते हैं छुप के लड़ने वाली है, और उसमें हम देखते हैं कि ये इवॉल्व सी होती जा रही है, और नैरेटिव की जंग जो है वो अपनी जगह जा रही है, और दूसरी तरफ मेरे ख्याल में जो सबसे इंपॉर्टेंट बनती जा रही है वो आइडियोलॉजिकल है, और तीसरे लेवल पे हम देखते हैं कि जो डिस्टेबलाइजेशन है वो बढ़ रही है, कि जो मामला इराक और अफगानिस्तान से शुरू हुआ था वो अपने लपेट में ज्यादा से ज्यादा इलाके लाता जा रहा है, डिस्टेबलाइज कर रहा है। तो वो तो ठीक है कि वक्ती तौर पर नुकसान पहुंचता है, वो ग्रुप शायद खत्म भी हो जाता है, लेकिन उसकी कोई और चीज निकल आती है, वो स्प्लिंटर हो जाते हैं ग्रुप, कुछ और शाखें बन जाती हैं, तो उस चीज पे हमें लॉन्ग टर्म जो फिक्र है वो अपनी जगह है। इमीडिएट उसमें तो जाहरी बात है कि आप जिस तरह अलकायदा भी कमजोर हुई, उनके लीडर्स मारे गए, ओसामा बिन लादेन भी मारे गए, लेकिन उसके बाद क्या हुआ, दाइश कहाँ से उभर के आ गई, तो वो हमें तशवीश की तरफ ले जाती है।
अच्छा, हम बात करते हैं, हम कोशिश कर रहे हैं कि लंदन से हमारे साथ हैं मंजर वसीम साहब भी, उसके बाद संगीन शाह भी आएंगे, लेकिन अभी हमारे साथ हमारे दोनों तजियाकार मौजूद हैं जिनसे हम बात कर रहे हैं। ब्रेट मैकगर्क ये भी तस्लीम करते हैं कि दाइश कम से कम 8 मुल्कों या इलाकों तक फैल गया है, जिसमें लीबिया का नाम लिया जाता है, सऊदी अरब, यमन, सिनाई, नाइजीरिया, अल्जीरिया, काकसेस, अफगानिस्तान और पाकिस्तान के नाम शामिल हैं। तो आरिफ लोधी साहब, क्या इसे हम इराक और शाम में ग्रुप के ज़ेरे कंट्रोल इलाकों से पसपाई का नतीजा करार देंगे कि वो यहां से निकलकर मुख्तलिफ इलाकों में अपने हाथ पैर मजबूत करने के लिए कोशिश कर रहा है?
जो लवांट के इलाके हैं इससे बाहर दाइश के पास कोई रकबा नहीं है, लीबिया में कोई थोड़ा बहुत हो तो मैं कुछ नहीं कह सकता, लवांट में दाइश की सूरत हाल बिल्कुल अलग सी है, और अफगानिस्तान और पाकिस्तान के अंदर सिंपथाइजर्स हैं और वो कार्रवाइयां कर रहे हैं और वो एक माइंडसेट मौजूद है, लोग चार्ज्ड अप हैं। और पाकिस्तान अफगानिस्तान में तो खैर 40 साल से माइंडसेट मौजूद है, बदकिस्मती से जिसके ऊपर काबू नहीं पाया जा सका। और जो जो बात कर रही हैं आप नाइजीरिया में, वो एक जंगल है वहां पर शुमाल मशरकी नाइजीरिया के अंदर, वो जो बोको हराम है वो वहां तक अब कंटेन उन्होंने कर लिए हैं, तो उन उस जंगल के अंदर से उनको बाहर वो निकलने नहीं देते। और जो लड़कियां अगवा कर ली थी उनमें से भी कुछ लड़कियां जो हैं वो हासिल करने में कामयाब हो गए हैं। बोको हराम तो कंटेन हो गई है, अब ये रह गया अफगानिस्तान में। ये यहाँ पर TTP थे और दूसरे स्प्लिंटर ग्रुप्स थे जो फारिग हुए, फिर उनको कोई करने का काम नहीं मिला, तो उन्हें कहीं से पैसा आया है, ये रिपोर्ट है कि उनको साइजेबल अमाउंट ऑफ मनी किसी तरफ से आया है। अब कोई कुछ कहता है, कोई कुछ कहता है, इस फोरम पर वो कहना सही नहीं होगा स्पेकुलेशन की बुनियाद पर, लेकिन उनके पास पैसा आया है और जिसकी उन्हें कमी थी, और जाहिर है कि उस पैसे को उन्होंने जस्टिफाई करने के लिए यहाँ पर कार्रवाइयां करनी है, लेकिन उनके पास रकबा नहीं है।
अच्छा,
ना पाकिस्तान में ना अफगानिस्तान,
ना पाकिस्तान में ना अफगानिस्तान में। अच्छा, ये मंजर वसीम साहब ने अभी हमारे साथ दे रहे हैं। मंजर साहब, पहले तो आपको प्रोग्राम में खुश आमदीद कहते हैं। प्राय ये बताइएगा, हम बात कर रहे हैं कि क्या वाकई दाइश पसपा हो रही है, और मुख्तलिफ तरह से मुख्तलिफ सवालों के साथ हम इसका जायज़ा ले रहे हैं कि कहाँ कहाँ पर इसकी मौजूदगी बढ़ रही है और कहाँ कहाँ से कम होने के बाद क्या ये दूसरे इलाकों की तरफ अपना असर रसूख बढ़ाने की कोशिश कर रहा है। तो जिन रिपोर्टों का हम जायज़ा ले रहे हैं, उन रिपोर्टों के मुताबिक एक रिपोर्ट ये भी है कि दाइश फिलिपाइन, बांग्लादेश और सोमालिया में भी अपनी शाखें बनाने के लिए कोशिश है, जहां उसके हिमायती मौजूद है। कितनी सताकत है और इसे किस तरह से बयान करेंगे आप लोग जो इस शोबे में खास तौर पर काम करें और उस पर तहकीक करते हैं?
जी, सबसे तो ये कि जो दाइश का एक्चुअली एक पंचायत की तरह काम कर रही है, और जो छोटे ग्रुप्स होते हैं जो टेररिज्म के अंदर और हार्डलाइन इस्लामिस्ट होते हैं, तो उनको ये सूट करता है कि कोई ना कोई स्पॉन्सर उनको मिल जाए। और जब से इनके पास ऑयल की इनकम काफी आ रही थी और सरप्लस पैसा इकट्ठा हो गया था, और एक इनके एरिए को और कितने बड़े सिटीज को कंट्रोल कर रहे थे, तो इनके पास तकरीबन एक तरह कह सकते हैं कि 20-30,000 की आर्मी थी इनकी टोटल, तो उसके इनके पास अनलिमिटेड रिसोर्सेज थे जो कि ये बाय आउट कर सकते थे और फ्रेंचाइज को भी स्पॉन्सर करके। तो इस तरीके से इन्होंने अपने आप को फैला लिया, और साथ ही साथ ये भी उनको लग रहा था कि शायद दुनिया के अंदर अब उनके लिए शायद कोई उनको कंफर्म ना कर पाए, तो ज्यादा ओवर कॉन्फिडेंट हो गए। काफी उन्होंने ऐसे काम किए जिसकी वजह से सिचुएशन यहाँ तक पहुंच गई कि दुनिया को ही फैसला करना पड़ा कि अब इनको वीट आउट किया जाए, किस तरीके से निकाला जाए जहाँ पर ये इंट्रेंच थे जिन इलाकों में। तो इस वजह से मेरे ख्याल में जो उनका ये कहना कि वो फैल गए हैं, तो डेफिनेटली ऐसा ही होगा अल्टीमेटली, क्योंकि जो माइंडसेट है उसको कहीं पर ऐसा नहीं नजर आता कि इसको माइंडसेट को डिफीट किया गया हो, या जो उनकी एक फिलॉसफी है वो भी डिफीट की गई हो, या उनको पॉलिटिकली डिफीट किया गया हो। मिलिटरीली खाली डिफीट कर देना मेरे ख्याल में कोई इतना ज्यादा फर्क डालेगा नहीं, क्योंकि हो सकता है कि उनकी रेवेन्यू जहाँ से शहरों से कलेक्ट होती थी फिलहाल वो थोड़ी देर के लिए चोक कर सके उनको, लेकिन अल्टीमेटली जिस तरह अफगानिस्तान के अंदर उनका एक फॉर्मूला है जिसके हिसाब से वो अपना कंट्रोल रखते हैं, चाहे गवर्नमेंट कोई और भी आ जाए फिर भी उनको आप निकाल नहीं पाएंगे इस तरीके से।
आरिफ अंसार साहब, सदर बराक ओबामा ने अपने एक बयान में कुछ अरसा कबल ये कहा था कि दाइश की गुमराह कुन सोच की साख को ख़त्म करने की ज़रूरत है, क्योंकि नज़रियात को ताकत से शिकस्त नहीं दी जा सकती, जो वो जहाँ आइडियोलॉजी की हम बात कर रहे थे, बल्कि उन्हें बेहतर नज़रियात पेश करते हुए शिकस्त दी जा सकती है, यानी कि जो नैरेटिव की हम बयानियाँ की तब्दील करने की बात करते हैं। तो आप मुझे ये बताइएगा, आप इस सिलसिले में ज़ाहिर है कि काफ़ी कहते हैं कि काम भी करते हैं, इस शोबे में आपका काम भी है, दाइश को नज़रियाती बुनियादों पर कमज़ोर के लिए क्या हिकमत अमली मौसर साबित हो सकती है, इसको इस तरह से किस तरह से कहेंगे, जिस तरह से जैसे कि मैंने दो तीन बातें कर दी कि आइडियोलॉजी की बात कहेंगे वहां पे उसकी बुनियाद के ऊपर, या फिर ये आप कह रहे हैं कि नैरेटिव को तब्दील करते हुए उसकी बुनियाद पर, तो किस तरह की हिकमत अमली चाहिए है फिर नजरियाती बुनियादों पर दाइश को कमजोर करने या पसपा करने में?
जी, ये बड़ा अहम और पेचीदा सवाल है आपका बेहजत। जाहिरी बात है काउंटर नैरेटिव पे बहुत काम हो रहा है, और एक तो ये है कि रिलीजन के अंदर से مثالیں دے کے کاؤنٹر کرنا کہ حدیث اور قرآن کی روح میں جو ہے, اور وہ داعش یا اس طرح کے جو گروپ ہیں جو اسلام کو غلط طریقے سے یوز کر کے قرآن اور حدیث کو لوگوں کو موٹیویٹ کرتے ہیں اور انسپائر کرتے ہیں. دوسرے لیول پہ جو ہے جن چیزوں کو وہ یوز کرتے ہیں جس میں مطلب دیرینہ مسئلے ہیں جو کہ ابل رہے ہیں, جس میں ہم کہتے ہیں کہ جس طرح کے اسرائیلی فلسطینین ایشو ہے, ان کے پولیٹیکل حل نہیں نکل رہے, جس کی وجہ سے بھی مسئلے بڑے, جس کی وجہ سے بہت سے القاعدہ اور اس سے پہلے بھی جو آئیڈیالوجسٹ تھے انہوں نے وہ ایگزامپل یوز کر کے لوگوں کو کنوینس کیا, اس پہ پیش رفت بھی نہیں ہو رہی, تو اس کی وجہ سے بھی ان لوگوں کو اسلحہ ملتا ہے کہ وہ اپنی سوچ کو پھیلائیں. تیسرے لیول پہ میں کہوں گا کہ اور کمپلیکیشن کی جتنی آرک آف انسٹیبلٹی بن رہی ہے, جس طرح ہم دیکھتے ہیں کہ کتنے ہی ریفیوجیز بن گئے ہیں عراق شام اور جہاں جہاں بھی یہ مسئلہ بنا افغانستان وغیرہ میں, تو ظاہری بات ہے کہ وہ لوگ بھی پھر جو ہے زیادہ نشانہ بنتے ہیں ایسے طریق موٹیویشن کی طرف جانے کا. تو یہ دو تین لیول پہ بات ہے کہ کاؤنٹر کرنا آئیڈیالوجی کو. تیسرے لیول پہ یہ کہ یہ مکس بھی ہو گئی ہے. میرا خیال ہے کہ ایک وار اگینسٹ ٹیرر یا کیمپین اگینسٹ ایکسٹریمزم جو ہے جس ہم نے بات کی وہ ٹرانسفارم ہوئی ہے, اس کا جو القاعدہ اینڈ ایسوسیٹس یا ایسوسیٹس والا معاملہ جو شروع ہے, جس کو ہم دیکھ رہے ہیں کہ ایک گڈ اینڈ بیڈ والا ایک ایلیمنٹ چل رہا ہے اب, جس نے مختلف کنٹریز کو ڈیوائڈ کیا ہے کہ وہ کس طرح سے ایکسٹریمسٹ کے خلاف لڑیں, جس میں مغرب کی طرف سے کچھ گروپس ہیں وہ سمجھتے ہیں کہ ان کو الیمینیٹ کرنا ہے, داعش اور القاعدہ کی طرف تو سب کی یونینیمیٹی ہے کہ ان کے خلاف کرنا ہے, لیکن دوسرے لیول پہ ایسے گروپس بھی ہیں جن کو اسٹیٹس کی حمایت حاصل ہے اور وہ کسی پولیٹیکل گول کی طرف کار فرمائیں, جیسے ہم کہہ سکتے ہیں حزب اللہ بھی ہے جو ایران کے اس انفلوئنس میں ساؤتھ ایشین کانٹیکسٹ میں بھی اس طریقے سے جو کہ پولیٹیسائزیشن کی گئی ہے وار اگینسٹ ٹیرر کی اور اپنے مفاد کے لیے مختلف مقصد کو یوز کیا, اس کی وجہ سے جو ہے میرے خیال میں جو آئی ایس اور داعش کے خلاف لڑائی ہے اس کو نقصان پہنچا ہے. جس طرح ہم شام میں بھی دیکھتے ہیں کہ یو ایس اور رشیا, نیٹو اور رشیا کے درمیان کنٹینیوس ایک بحث چل رہی ہے کہ وہ کن گروہوں کو نشانہ بنا رہے ہیں شام میں, اس کا مقصد کیا ہے, اور اس کی وجہ سے ڈفرینسز کریٹ ہوئے ہیں اور اس کی وجہ سے ترکی کا معاملہ بھی خراب ہوا ہے. تو یہ ایک لیول پہ جو ہے پروکسی وار والا ایلیمنٹ آ گیا ہے بیچ میں, کہ جو ایک لیول ایکسٹریم پہ ہیں داعش اور آئی ایس اس القاعدہ ٹائپ گروپ, ان پہ تو سب مانتے ہیں کہ ان کو کاؤنٹر کرنا چاہیے. جب ہم اس کے ساتھ دوسرے لیول پہ آتے ہیں ایسوسیٹس پہ, تو اس میں پھر مختلف کلرز کے گروپ ہیں, نیشنلسٹ بھی ہیں, کرد بھی ہیں, نان اسٹیٹ ایکٹر جو ہم کہتے ہیں, تو اس میں ڈیفینیشن جو ویگ ہونی شروع ہو جاتی ہے, اور اس میں میرا خیال ہے کہ اب ضرورت ہے یو این لیول پہ کہ تمام ملک ممالک آئیں اور بیٹھیں ٹیبل پہ کہ وہ ڈیفائن کرے کہ کہاں سے یہ شروع ہوئی تھی بات وار اگینسٹ کیمپین, اب یہ کیا بن گئی ہے اور یہ کس طرف جا رہی ہے, کیونکہ یہ جس طرف جا رہی ہے وہ بہت انٹر مکس ہو گئی ہے, جس میں گلوبل ریجنل وارز انٹرسٹ مکس ہو گئے ہیں.
اچھا ایک اور بات کرتے ہیں, منظر وسیم صاحب سے پوچھتے ہیں. منظر صاحب یہ بتائیے گا کہ اوباما انتظامیہ کی طرف سے عراق سے جو فوجیوں کی واپسی کی گئی اس کو کہا جاتا ہے کہ وہ جلدی فیصلہ کیا گیا, اور اس کے بعد شام کے مسئلے پر صدر اوباما کے انتظامیہ کے بارے میں کہا جاتا ہے کہ انہوں نے تاخیری فیصلہ کیا جس کی وجہ سے داعش کا اثر و رسوخ بڑھ گیا, لیکن عراق میں اب تو امریکہ کے زیر قیادت اتحاد کو کامیابی بھی مل رہی ہے, تو اس حوالے سے اب صورتحال کا تجزیہ کیسے کیا جائے گا؟ شام کی بات ہم بعد کو کرتے ہیں.
جی میرے خیال میں اب ہم ان کو اسامہ بن لادن سوری اوباما کو ہم اس چیز کے معاملے میں قصوروار زیادہ نہیں ٹھہرا سکتے, کیونکہ ریزن یہ ہے کہ ان کا جو ڈیسیژن تھا وتھڈرا کرنے کا وہ اس وقت کے جو پوائنٹ آف ٹائم کے حساب سے ٹھیک تھا, اور وہاں پر اس زمانے میں ٹیررزم ایز سچ تھا نہیں. یہ جو پرابلم زیادہ کریٹ ہوئی ہے یہ ڈی اسٹیبلائزیشن آف کنٹریز جو تھے مڈل ایسٹ میں ان کی وجہ سے کریٹ ہوئے, نہ کہ امریکہ کی پالیسی تھی. اور اگر ہم غور کرتے ہیں تو اس وقت امریکہ نے ایکچولی جو ان کی پازیٹیو کنفرنٹیشن کی ایک پالیسی کے اندر جو چینج کیا اس کی وجہ سے کافی بہتر سچویشن بنی تھوڑی دیر کے لیے, لیکن ایک کیونکہ ویکیوم کریٹ ہو گیا اور سرٹن کنٹریز نے اس سے فائدہ اٹھایا اور کوشش کی کہ وہ شاید اب کچھ گین کر پائیں یا اپنی ایک سرٹن گلف کنٹریز انکلوڈنگ ایک دو یورپین کنٹریز بھی, ان کو یہ لگا کہ شاید ہم یہ جو ٹیرینز ہیں جو ٹرف ہیں جو کہ امریکہ نے خالی کی ہے اس پہ اب ہم شاید قبضہ کر پائیں. تو اس چکر میں انہوں نے ڈی اسٹیبلائز تو کر دیا, لیکن ان کے پاس کوئی پلان نہیں تھا کہ اس کو آگے کیا کرنا ہے. जिस तरह की लीबिया के अंदर हम देखते हैं और फिर हम सीरिया में भी देखते हैं, तो उसके बाद और शुरू में अगर आप गौर करें खबरें उस जमाने की जब लीबिया को डिस्टेबलाइज किया जा रहा था और सीरिया को, तो अमरीका जो था वो रिलक्टेंटली बीच में उन्होंने शमूलियत उस वक्त इख्तियार की थी, और लेकिन जो यूरोपियन कुछ कंट्रीज हैं और जो मिडल ईस्टर्न है वो बहुत जोश खरोश में थे और उनका ख्याल था कि बहुत जल्दी सारी चीजों पे काबू पा सकेंगे, विद रिजल्ट के हम वी आर वेयर वी आर नाउ। और अब इस सिचुएशन में मेरा नहीं ख्याल के ये उनकी कोई भी डिसीजन जो था, अगर आप देखते हैं कि अब जंग के अंदर उन्होंने कहते हैं कि जब अमरीका आया तो उसके वजह से हालात बेहतर हो रहे हैं, यकीनन फर्क पड़ा है, लेकिन ओवरऑल हम देखते हैं तो रूस की भी बहुत ज्यादा बीच में इन्वॉल्वमेंट है, और अगर देख तो ऐसे होल अगर हम पूरी सिनेरियो को देखते हैं तो कसूरवार हम नहीं कह सकते, और राइटली उन्होंने डिसीजन जरूर किए हैं, और जो डिले हुआ है जाहिर है कि अमेरिका को हम सारी दुनिया के जो मिसाइल हैं उनका जिम्मेवार तो नहीं कह सकते। अगर अमेरिका अब एक जमाने में यूनिपोलर वर्ल्ड थी, अब यूनिपोलर वर्ल्ड नहीं है, मल्टीपल फोर्सेज हैं दुनिया के अंदर और हर जगह अमेरिका जो है वो काबू नहीं और कंट्रोल नहीं कर पाएगा।
अच्छा, इसी बात के लो आरिफ लोधी साहब से पूछते हैं। आरिफ लोधी साहब, ये मुझे फरमाइएगा आपके जब किसी जगह भी इस तरह की इंतहा पसंदी या दहशत गर्दी का मामला सामने आता है मुख्तलिफ जगहों पर मुख्तलिफ मुल्कों के अंदर, जिसके लिए बहुत सारी मिसालें हैं, इराक और शाम की मिसाल तो हमेशा दी जाती है, अब लीबिया में भी इस किस्म की कार्रवाई शुरू कर दी गई है, तो उस वक्त आप क्या समझते हैं किस वक्त मुनासिब होना चाहिए था कि जब बैन अवी सतह पर कौमें मिलकर इस बात का फैसला कर लेती कि इन ग्रुपों को वहीं पर रोक दिया जाए, कहां पर किस जगह पर गलती हुई?
ये गलती हुई कि रिसोर्सेज और मैन पावर अवेलेबल नहीं थी। ये जो पेनिनसुला वाले अरब्स हैं ये बहुत छोटी आबादियां हैं इनकी, इनके पास मैन पावर का प्रॉब्लम रहता है। ये इतनी बड़ी बड़ी आर्मीज इनकी नहीं है कि ये इराक और शाम जैसे ममालिक को अपनी आर्मी के बलबूते पर इतने बड़े फिनोमेना को जाके हैंडल कर लें। और प्रेसिडेंट ओबामा ने, अगर आपको याद मैं दिलाऊं तो आज से 6-7 महीने पहले ये कहा था कि वहां पर फ्री राइडर्स हैं, यानी अमेरिका तो कुछ करता है तो उसके साथ जो बाकी चलते हैं उनका कोई कंट्रीब्यूशन नहीं होता इन टर्म्स ऑफ मैन पावर या इन टर्म्स ऑफ रिसोर्सेज, कोई मॉनेटरी कंट्रीब्यूशन उनका नहीं होता है, तो वो बस अमेरिका के साथ साथ चलते रहते हैं, वो फ्री राइडर्स से फिर बड़ी एक रिसेंटमेंट भी पैदा हुई अरब वर्ल्ड के अंदर, और उसी बयान के बाद से ही कंट्रीब्यूशंस भी बढ़ी हैं, और ये जो आज नक्शा आप देख रही हैं और जिस तरह से कामयाबी से ये चल रहा है। और मैं तो ये समझता हूँ कि दाइश का जो फिनोमेना है ये टेररिज्म है, एक्सट्रीमिज्म या वो नहीं है, ये टेररिज्म है सांस एक्सट्रीमिज्म, ये इनके नजरियात यही हैं सैकड़ों सालों से और यही रहेंगे, लेकिन उसमें टेररिज्म का आंसर आ गया है। और इराक में तो अगर आप मोहम्मद इब्ने बतूता की अगर आप वो पढ़े बुक, तो उसमें उन्होंने उस वक्त लिखा था कि दो शहर थे आमने सामने और एक दूसरे को तबाह करके उन्होंने खंडर बनाया हुआ था। ये इनका कल्चर भी कुछ ऐसा ही है, इसको समझने की जरूरत है, लेकिन इनको इनके कल्चर तक रहने दिया जाए। लेकिन ये जो एक जर्मिनेटिंग जो ये बन गया है पूल के जो भी टेररिज्म करना चाहता है, वो बगदादी साहब ने कहा कि कम इनटू योर ओन कंट्री, उन्होंने ये कहा, तो वो फिर उसको अपना मुल्क समझ के वहां पर चले जाते हैं। और जाते कौन है? कोई साइंटिस्ट नहीं जाते, कोई डॉक्टर्स नहीं जाते, कोई सोसाइटियों को जोड़ने वाले शोरा और ये आर्ट्स वाले नहीं जाते, जाते वो हैं जिनके जहन के अंदर वो टेररिज्म है। और ये लोग इतने ज्यादा मजहबी तौर पर ट्रेंड नहीं है, बगदादी ने तो सुना है कि पीएचडी की हुई है, लेकिन वो भी कोई वहां की पीएचडीज भी ऐसी होती हैं, लेकिन ये कोई इतने ट्रेंड लोग नहीं है कि ये कुछ ही मजहबी बहस में ये गहराई से हिस्सा ले सकें। इनको बस ये है कि भाई ये टेररिज्म हमने करना है, हमारी मजबूरी है, क्योंकि हमारे वसाइल लूट के मगरिब ले जाता है और हमारी दुनिया हमारे लोगों की ये हालत खराब है, इसराइल है इसको मगरिब फोर्स करता है और ये हमारी छाती के ऊपर मुंह डलता है। ये 5-7 फिक्रे ही हैं बस, और ये टेररिज्म को प्रमोट कर रहे हैं, एक्सट्रीमिज्म इनके अंदर रहेगा और ये कोई नया नहीं है, इसको खत्म करने के ऊपर बहुत ज्यादा वसाइल खत्म करने की जरूरत नहीं है। इनके साथ लड़के और इनके साथ मुकाबला करके जो टेररिज्म का फैक्टर है उसको कंट्रोल किया जाना चाहिए, और लेट द एक्सट्रीमिज्म हैंडल बाई दी सोसाइटी ऑन इट्स ओन।
अच्छा, بات کرتے ہیں عارف انصار صاحب سے. عارف انصار صاحب یہ بتائیے گا, رپورٹوں کے مطابق عراق اور شام میں اپنے زیر کنٹرول علاقوں میں پسپائی کے نتیجے میں داعش کی آمدن کا کلیدی حصہ, جیسا کہ ابھی ہم سب پہلے آپ نے شروع ہی میں کہا کہ ان ساری چیزوں کو بھی نظر انداز نہیں کیا جا سکا, تو تیل تھا سب سے بڑا جو برآمد وہ کرتا تھا اور اس سے بے پناہ آمدن اس کو حاصل ہوتی تھی, لیکن اب وہ بھی مسائل کا شکار ہے کیونکہ ترکی کے ساتھ شام کے شمالی سرحدوں پر کلیدی چوکیاں داعش کے ہاتھ سے نکل گئی ہیں. پھر مغرب اور روس کے فضائی حملوں نے تیل کی تنصیبات کو بھی نشانہ بنایا ہے جس سے آمدن کم ہوئی ہے. داعش کے لیے کام کرنے والوں کے معاوضے بھی بتایا جاتا ہے کہ کم ہو گئے ہیں, اور مقامی اور غیر ملکی جنگجوؤں کے درمیان جو ان کے معاوضے تھے ان پر بھی کشیدگی پیدا ہو رہی ہے. تو اس آمدن کی کمی کے نتائج واضح طور پر داعش کی کمزوری کا حال سناتے ہیں. اس کے بارے میں آپ کیا کہیں گے اس کی وضاحت کرتے ہوئے؟
جی وہ تو ہے بالکل, جس طرح بیجت نے پہلے بھی ذکر کیا کہ بعض لیول پہ سکسیس ہو رہی ہے, ملٹری لیولز پہ ان سے جگہیں خالی کرانے پہ, ان کے ذرائع بند کرنے پہ, لیکن تشویش اس بات کی ہے کہ یہ چلتا کیوں رہتا ہے, اس کی اینڈ سٹیٹ کیا ہے. کیمپین کی جو ایک بڑی کیمپین اگینسٹ ایکسٹریمزم ہے وہ جو پھیل رہی ہے اور اس میں مختلف قسم کے گروپ ابھر ابھر کے آ رہے ہیں, مطلب میں ایک لانگ ٹرم پرسپیکٹیو کی میں بات کر رہا ہوں, وہ بات نہیں کر رہا کہ اچھا آج جو ہے ان کا تیل بند کر دیا ہے تو وہ اس لیے ان کے پاس پیسے نہیں ہیں. ہم نے دیکھنا یہ کہ وہ اب کیا کریں گے, اس کے بعد کیا چیز نکلے اور کیوں یہ چیز بن رہی ہے کہ نئے گروپ نکل کے آ رہے ہیں, اور اس کی روک دھام کیسے ہو سکتی ہے, اور اس میں جو ہے مسئلے مسائل کیا ہیں. تو وہ تو بالکل ٹھیک ہے کہ داعش بہت عرصہ نہیں چل سکے گی, ان کے وہ ذرائع جو ہیں وہ بند ہو رہے ہیں, ان کو ناکامی ہو رہی ہے, وہ ون ٹو ون لڑائی یا ملٹری جنگ اس طرح سے تو کر بھی نہیں سکتے, وہ اس میں بھی ان کو ناکامی ہوگی. مسئلہ وہی ہو رہا ہے کہ آئیڈیولوجیکل لیول پہ اس کو کس طرح سے روکا جائے اور وہ چیز نہ ہونے دی جائے جو وہ بنانے کی کوشش کر رہے ہیں. جس طرح کہا جاتا ہے کہ وہ چاہتے ہیں کہ مغربی طاقتیں بڑے لیول پہ فوجیں وہاں اتاریں, یا اس کو کسی طرح سے لڑائی اسلام کے خلاف بنا دی جائے, جس طرح ہم نے دیکھا کہ مغرب میں بھی آوازیں اٹھ رہی ہیں کہ جو ملٹری سکسیس جو ہے وہ کنورٹ کیوں نہیں ہو رہی. اس میں دو لیول پہ ایک آرگومنٹ ہے, ایک تو یہ ہے کہ جب ویکیوم کریٹ ہوتا ہے اگر ملٹری سکسیس کے بعد فوراً وہاں ایک پولیٹیکل گورننس سٹرکچر کی ضرورت ہوتی ہے اور مالی امداد کی ضرورت ہوتی ہے کہ وہ دوبارہ ایک نارمل سوسائٹی کی طرف جائیں. ہم یہ دیکھ رہے ہیں کہ وہ سوسائٹیز اتنی پولرائز ہو چکی ہوتی ہیں اور اس سے پہلے اتنی فریگمنٹ ہو گئی ہوتی ہیں کہ اس کے بعد ان کو ایک دم سے دوبارہ اکٹھا کر دینا یا نارمل بنا دینا وہ بڑا مشکل ہے, اور وہ ظاہری بات ہے ایک اپنا چیلنج ہے, اس کے لیے فنڈنگ اور ان چیزوں کی ضرورت ہوتی ہے. دوسرے لیول پہ یہ ہے کہ جو یہ والا آرگومنٹ ایک چل رہا ہے بنانے کی کوشش کی جا رہی ہے کہ اصل میں تو یہ دین کے اندر ریلیجن ہی اتنا ایکسٹریم ہے جس کی وجہ سے یہ انسپائر ہو کے آگے بڑھ رہے ہیں, جس کا ہم بار بار سنتے بھی ہیں, امریکہ کی پوزیشن میں بھی ہے کہ دس از ناٹ اے وار اگینسٹ اسلام. تو وہ آپ کا سوال کو میں آگے لے کے جا رہا ہوں کہ وہ تو ہمیں پتہ ہے کہ یہ بہت زیادہ نہیں چل سکیں گے. اصل میں میرا خیال جو چیلنج ہے وہ آئیڈیولوجیکل لیول پہ ہے, اور وہ اس کے آپ نے پہلے سوال کر چکی ہیں کہ وہ اس کو کس طریقے سے کاؤنٹر کیا جائے گا, اور اس کے لیے میرا خیال ہے کہ ایک ریسیٹ کی ضرورت ہے کہ ہم تمام ممالک, اب جس طرح کہ اس میں ایک پیچیدگی اور بھی پیدا ہوئی ہے, جس طرح ہم نے دیکھا کہ ایک کوالیشن آف دا ولنگ بنا تھا 9/11 کے بعد جس میں مملکتوں مختلف قوموں نے شرکت کی اور کیمپین کے خلاف جنگ ہوئی. اب ہم دیکھ رہے ہیں کہ رشیا نے اپنی ایک الائنس بنانے کی کوشش کی یا بنائی, سعودی عرب نے اعلان کیا ریسنٹلی کہ وہ اپنا ایک آئل کوالیشن بنا رہے ہیں داعش کے خلاف لڑائی کرنے کے لیے, جس میں انہوں نے پاکستان کو بھی شام رول دینے کی کوشش ہے, چل رہی ہے وہ بات بھی آگے.
ابھی وہ ایران اور پاکستان کے درمیان بھی داعش کے خلاف ایک اگریمنٹ ہوا ہے, اور اس کے بعد تاجکستان, چین اور افغانستان اور پاکستان کے درمیان بھی وہ دہشت گردی کے بارے میں. تو یہ ساری جو چیزیں کیا یہ مل کر کام نہیں کریں گی, لیکن بات پھر وہیں پہ ہے کہ جب 9/11 میں دہشت گردی کا مقابلہ کرنے کی کوشش کی گئی تو جو ایک گروپ نظر آتا تھا, اب پتہ چلتا ہے کہ وہ کئی جہتوں میں جا کر اس کی کئی طرح کی مختلف صورتیں سامنے آنے لگی, اور جنہوں نے کسی نے کوئی نام اختیار کیا کوئی نام اختیار کیا. تو اس طرح تو یہ سلسلہ لگتا ہے کہ ایک کے بعد ایک چلتا چلا جائے گا. تو جب آمدن کم ہو جائے گی تو پھر, لیکن وہ اس کے ساتھ ہی یہ دوسری رپورٹ جو میں نے پڑھی وہ یہ تھا کہ وہ اپنے زیر کنٹرول علاقوں میں انہوں نے ٹیکس بڑھا دیے ہیں، اپنے زیر کنٹرول علاقوں میں رہنے والے لوگوں سے وہ مختلف طرح سے اب زیادہ سے زیادہ آمدنی اکٹھا کرنے کی کوشش کر رہے ہیں۔ تو یہ جو ساری صورتحال ہے، اس کے لیے وہی بات آپ کہیں گے کیا کہ سیاسی حل کی ضرورت ہے مختلف مسائل کو حل کرنے کے لیے، یا کس طرح سے اس کو آپ دیکھیں گے؟ ابھی موصل کی بات ہوگی جس کے بارے میں کہا جاتا ہے کہ صدر براک اوباما شاید وہاں پر کوئی سرپرائز آپ کے سامنے آئے۔
اس میں مطلب میرا خیال ہے سب سے وہی بات ہے کہ ایک تمام ممالک کو دوبارہ مل بیٹھنے کی ضرورت ہے، کہ جو بیچ میں ایک ڈیفرینشیٹنگ ہوئی ہے بات جو پہلے ہم ذکر کیا کہ ایک القاعدہ اور داعش کا لیول ہے، اس کے بعد ایسوسیٹس کا لیول ہے، اور ایسوسیٹ کے اندر پھر مختلف قسم کے ایکسٹریمسٹ گروپ ہیں، اور جس میں مختلف ممالک کے انٹرسٹ جو ہیں وہ نیسسریلی ویسٹ یا امریکہ کے انٹرسٹ کے ساتھ میٹ نہیں کرتے۔ اور میں مطلب صرف عراق اور شام کی بات نہیں کر رہا، اس میں افغانستان والا بھی تھیٹر آ جاتا ہے، اور اس لیول پہ اب بہت گڑبڑ ہو گئی ہوئی ہے، اور اسی وجہ سے جو آپ کہہ رہی تھی نا کہ مختلف کولیشنز بنا رہے ہیں، تو وہ کولیشنز جو بن رہے ہیں وہ اسی وجہ سے بن رہے ہیں۔ ایک اس کا ریزن یہ بھی ہے کہ وہ ممالک جو ہیں جو اس تھیٹر میں انوالوڈ ہیں، جس میں آپ کہہ سکتے ہیں کہ سعودی عرب، ایران، پاکستان، ترکی، تمام یہ ممالک ہیں، ان کے اوپر ترکی اور ایران ان پہ تو شاید زیادہ بات نہیں، لیکن پاکستان سعودی عرب پہ کافی بلیم لگتا رہا ہے کہ وہ اس وار کو اون نہیں کر رہے
جی
ماضی میں، لیکن اب وہ اپنی طرف سے یہ کہہ رہے ہیں کہ ہم تو سب سے زیادہ اسے افیکٹ ہو رہے ہیں، ہم نے دیکھو یہ سٹیپس لیے، ہم یہ کر رہے ہیں یہ کر رہے ہیں، لیکن وہ بات الائن نہیں ہو رہی، اور وہ اسی لیول پہ ہے کہ کسی لیول پہ جو ایسوسیٹس ہیں ایکسٹریمسٹ گروپس اور گڈ اور بیڈ ایکسٹریمسٹ کی جو ڈیفینیشن ہے اس پہ اب بہت آپ کہہ لیں کہ ڈفرنس آف اوپینین ہے، اور وہی چیز سیریا میں امریکہ اور روس کے درمیان بھی پلے آؤٹ ہو رہی ہے، اور اس لیے یو این لیول پہ ہمیں اس کی ضرورت ہے کہ یہ بیٹھ کے ڈیفائن کریں کہ اچھا یہ کیا گروپس ہیں، ان کو کس طرح سے ڈیل کرنا ہے۔ آئی ایس اور القاعدہ لیول پہ تو سب بھی اگریمنٹ پہ ہیں، لیکن اس لڑائی میں مسئلہ یہ بن رہا ہے کہ یہ جو دوسرے گروپس ہیں آپ کہیں کہ جو بیلنس آف پاور کی لڑائیاں ہیں
جی،
گلوبل بیلنس پاور کی جیو پالیٹکس ہی، وہ بھی اس میں مکس ہو رہی ہیں، جس سے فائدہ اٹھا رہے ہیں یہ جو آئی ایس اور القاعدہ ٹائپ گروپس ہیں۔
اچھا، بہت شکریہ عارف انصار صاحب، ہم ابھی ہمارے پروگرام جاری ہے، اگلے آدھا گھنٹہ اور ایک ہم وقفہ لیتے ہیں بیچ میں، اور اس کے بعد پھر ہم پروگرام کو آگے شروع کرتے ہیں۔ ہمارے ساتھ عارف انصار صاحب ہیں، اگر ابھی اور کچھ وقت دے سکیں۔ لندن سے ہمارے ساتھ ہیں منظر وسیم، اور پاکستان سے ہمارے ساتھ ہیں عارف لودھی صاحب۔ تو آئیے ایک چھوٹا سا وقفہ لیتے ہیں اور اس کے بعد پروگرام میں واپس آتے ہیں۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے جہاں رنگ راؤنڈ ٹیبل، معاف کیجیے گا، اور اس وقت ہم بات کر رہے ہیں کہ کیا داعش پسپا ہو رہی ہے۔ بہت سارے پروگرام ہم اس سلسلے میں مختلف انداز میں پیش کرتے آئے ہیں، تو اب ہم بات کرتے ہیں، پہلے ہم بات کرتے ہیں منظر وسیم صاحب سے، پوچھتے ہیں منظر وسیم صاحب، یہ فرمائیے گا کہ جب زیر کنٹرول علاقوں پر قبضہ برقرار نہیں رہتا، اس کے باوجود داعش عراق اور شام سے ہٹ کر مغربی ملکوں میں اپنی ہولناک کاروائیاں تو جاری رکھے ہوئے ہیں، اس صورتحال کو دیکھتے ہوئے آنے والے دنوں اور مہینوں میں داعش کی فعال طاقت کے بارے میں آپ کیا کہیں گے؟ اگرچہ جیسا کہ ابھی عارف انصار صاحب نے بڑی تفصیل سے بتایا، لودھی صاحب نے بھی بتایا، لیکن کیا آپ سمجھتے ہیں کہ عراق اور شام نے اپنی پسپائی کے تناظر میں داعش دوسرے ملکوں پر اپنے پرتشدد حربوں پر فوکس کر لے گی؟
جی بالکل، اگر ہم دیکھتے ہیں کہ داعش کی یا کسی بھی ایسے گروپ کی سائیکالوجی اگر آپ دیکھتے ہیں تو ان کا یہ ہوتا ہے پوائنٹ آف ویو کہ اگر اف دے ہیو نتھنگ ٹو لوز تو وہ کسی بھی ایکسٹریم پہ جا سکتے ہیں۔ ایک تو ان کو یہ خوف تھا فار ایگزامپل کہ موصل ان کے پاس ہے، فور ایک سٹی کے طور پہ، جب ان کے ہاتھ سے موصل بھی نکل جائے گا تو ان کے لیے کوئی چیز لوز کرنے کے لیے ہوگی نہیں۔ لیکن اس کا کیا یہ مطلب ہے کہ سارا کا سارا جو آئی ایس ایل کی جو پوری آرمی ہے، پورا اسٹرکچر ہے، وہ ختم ہو جائے گا؟ میرا نہیں خیال کیسا ہو سکے گا۔ اور جہاں تک یہ رہے گا کہ جس طرح ابھی بات کر رہے تھے کہ جو ان کے زیر کنٹرول ایریاز ہیں وہاں پر وہ ٹیکس پروڈکشن کرتے ہیں
جی،
وہ پھر بھی کرتے رہیں گے اس کے باوجود بھی، تو کیا اس سے یہ کلیئر کر یہ پتہ چلتی ہے بات، جس طرح کہ ہم افغانستان کے اندر سینیریو دیکھتے ہیں کہ جو طالبان تھے وہ گورنمنٹ سے کنٹرول نہیں کر رہے تھے کابل کی گورنمنٹ سے، لیکن جو باقی کے رورل ایریاز ہیں جو کہ 70-80% ایریا بن گیا افغانستان کا، वहां पर उनका कंट्रोल था और वहां पर लोकल टैक्सेस वही कलेक्ट कर रहे थे। ऐसा ही सिचुएशन बनेगी मोस्ट प्रोबेबली इराक के अंदर भी, कि बड़े शहर तो शायद उनके हाथ में ना रहे लेकिन जो छोटे शहर हैं वहां पर टैक्स कलेक्शन और बड़े शहरों से भी टैक्स की कलेक्शन जो है वो इन्हीं के पास जाएगी फिर से, और ये इनको इस तरीके से रिपीट करना शायद इतना आसान नहीं रहेगा। एग्जाम्पल आपको बताता हूँ कि अभी इन्होंने फॉर एग्जाम्पल वार्निंग इशू किया कि जो ब्रिटिश हैं जो कि 3.5 लाख के करीब सेटल्ड हैं स्पेन में, उन लोगों को बाकायदा धमकी दी है आईएसएल ने। उन्होंने ये कहा है कि हम इनको वहां पर उनको मर्डर करेंगे स्पेन में जाके, और उन्होंने बहाना लगाया ये कि 1212 में एक जंग हुई थी और उसको नावा दी तोलोसा की बड़ी मशहूर जंग है जहां पर कि मुसलमानों की जो आर्मी थी वहां पर एक यूरोप के अंदर उनकी जो फ्रांस के अंदर एंटर करने की कोशिश की थी वहां पर उनको डिफीट हुई थी। तो वहां पर ये कह रहे हैं कि हम उस जंग का बदला लेने के लिए ये करेंगे सब कुछ। एग्जाम्पल ये इसका कोई उस एस्पेक्ट को फर्क तो नहीं है लेकिन सिर्फ ये एक वो मैसेज ये दे रहे हैं कि हम अभी खत्म नहीं हुए और हम अभी जंग अपनी जारी रखेंगे और वो कर भी सकेंगे ये सब कुछ, क्योंकि अगेन जो हम शुरू में जिस तरह आप डिस्कस कर रही थी कि ना पॉलिटिकली उनको एड्रेस किया जा सका है अभी तक, ना ही उनको रिलीजियसली उनको एड्रेस किया जा सका है जिस वजह से वो लोग उनको पावर मिलती है। सबसे बड़ा ऊपर से प्रॉब्लम ये हुआ कि इराक और सीरिया के अंदर जो भी इस वक्त गेन हो रहा है मिलिट्री उसके अंदर कोलेशन अगर हम देखते हैं वो कॉन्स्टिट्यूएंट किस तरह है आर्मी जो कि जीत रही है, तो उसमें एक तरफ शिया आर्मी है अलॉन्ग विद वेस्टर्न एयरफोर्स और वो जा रहे हैं और वो कब्जा किधर कर रहे हैं, वो उन एरियाज के ऊपर कब्जा कर रहे हैं जहां पर प्रीडोमिनेंटली सुन्नियों का इलाका था। तो एक वो बजाय के एक इशू को रिजॉल्व करने के वो और भी बड़ा एक अल्टीमेटली इशू क्रिएट होगा और उससे इनकी जो सपोर्ट है वो कम नहीं होगी, क्योंकि जहां पर उन्होंने कब्जे किए जिन इलाकों में और जो रीजन था जिस वजह से आईएसएस जो है इवॉल्व हुई वो रीजन फिर से अलाइव हो जाएगा और मे बी आफ्टर वाइल में फैल में साल डेढ़ के बाद अगर ये सारे इलाका लूज भी कर जाते हैं तो हम देखेंगे कि ये फिर वैसे की वैसे ही स्ट्रांग चल रही होगी आईएसएस इसी एरिया के अंदर। तो मेरे ख्याल में कि जहां तक ये बात कि सारे मुस्लिम वर्ल्ड को बैठ के यूनाइटेड नेशन ने और इसको रिजॉल्व करना चाहिए, तो अनफॉर्चुनेटली हम देखते हैं कि वेस्ट ही ने यूनाइटेड नेशन को तकरीबन गैर फाल बना दिया है और उसकी कोई हैसियत नहीं रह गई अब। और ये जो रिजॉल्व करना है इशू जो आईएसएल का है ये पैन इस्लामिक इशू है और पैन इस्लामिक कोई बॉडी जो है वो भी गैर फाल हुई हुई है ओआईसी जो है, तो अनलेस के ओआईसी लेवल के ऊपर कुछ बैठ के ऐसी कंक्लूजन हो जिसमें कि ईरान और सऊदी अरब का मामला जो है उसको सेटल किया जाए, जब तक ये नहीं होगा तो आईएसएल को एक्चुअली दोनों ही साइडें यूज करती हैं जहां उनका फायदा होता है। जहां पर अगर सऊदी को लगता है कि ईरानी जरा स्ट्रांग हो रहे हैं तो वो आईएसएल के ऊपर अटैक नहीं करेंगे, उनको छोड़ देंगे, और विजवी इसी तरीके से दूसरी तरफ से भी हम देखते हैं कि यही हो रहा होता है। तो इसका मतलब ये हुआ कि वो एंटिटी जो है वो कहीं जाने वाली नहीं है, और अगर मगरिब और रूस की पूरी भी कोशिश करते रहेंगे तो मेरा नहीं ख्याल कि इतनी जल्दी इसको डिफीट कर पाएंगे अनलेस कि इन बेसिक जो इश्यूज हैं इनको फोकस करके इनको रिजॉल्व किया जाए। और ये मेरे ख्याल में सिर्फ जो पैन इस्लामिक जो एक कोई कॉन्फ्रेंस हो और जिसमें कि सारे इस्लामिक कंट्रीज अपने इंटरनल इश्यूज को रिजॉल्व करें तभी आईएसएल को वो खत्म कर पाएंगे, अदरवाइज बहुत मुश्किल है। और जिस तरह की एक बहुत बड़ा ये ओदो के मगरिब में इसको नहीं समझा जाता
जी,
ये कॉन्सेप्ट जो है खिलाफत का वो भी एक बहुत बड़ा एक पेंडिंग इशू है जो कि 1924 से चला आ रहा है और उसने ही एक ट्रैक्शन काफी लेनी शुरू कर दी है अब से, और वो भी एक ऐसा मसला है कि इसको किसी न किसी वक्त मुस्लिम कंट्रीज को रिजॉल्व करना ही पड़ेगा, अदरवाइज ये जिस तरीके से भी करते रहेंगे मेरा नहीं ख्याल कि ये इशू जो है आगे बढ़ेगा ही, इस तरह कम नहीं हो पाएगा।
लेकिन मंजर इससे ये नहीं होता कि जब हम इस तरह की बात करते हैं कि एक इसको इस्लामिक पॉइंट ऑफ मतलब इस्लामी वो मसले के तौर पर देखें और दूसरी तरफ सिर्फ मुसलमान मुल्क मिलकर इसको हल करें, तो इससे ये नहीं होता कि हम खुद दुनिया में जो पहले ही से तकसीम है मगरब और सो कॉल्ड मगरब और इस्लामी कुव्वतों के दरमियान उसको मजीद तकवीत देंगे?
जी आप ये सही कह रही हैं, अनफॉर्चुनेटली ऐसा हो चुका है कि 200 साल की जो हमने इस्तेमारी कुव्वतों को देखा तकरीबन 1830 से शुरू हुए थे इस्लामिक कंट्रीज को और बल्कि 1815 से जब मुस्लिम कंट्रीज को कॉलोनाइज करना शुरू किया, वो अभी तक जो अगर आप मिडल ईस्ट में कहीं पे भी जाते हैं तो वो लोग मगरिब में आके रहना तो जरूर पसंद करते हैं, लेकिन ये कि मगरिब की डोमिनेशन उनके इलाके में रहे ये उनको कतन पसंद नहीं है, और ये दैट गोज अक्रॉस इस्लामिक वर्ल्ड। हम इससे आंखें बंद कर सकते हैं, जिस तरह के पिछले कई डेकेड से ऐसे ही चला आ रहा है जब से ये कॉलोनियल पावर फर्स्ट और सेकेंड वर्ल्ड वॉर के बाद है, लेकिन इससे ये मसला रिजॉल्व होने वाला नहीं है। एक जब तक कि कोई भी इशू को अगर रिजॉल्व करना है तो सबसे पहले उसके जो रीजंस हैं वो बहुत क्लियरली आइडेंटिफाई होने चाहिए और उसके बाद उनको रिजॉल्व करते हैं। हाँ, मगरिब की हमें जरूरत पड़ेगी क्योंकि अगर हम देखते हैं जिस तरह के मटीरियल सपोर्ट है, ऑल्दो के पैसों की भी जरूरत नहीं पड़ती है मगरिब से, तो लेकिन जो एमुनिशन है और जो लीग इन ग्लोबल जो लेवल के ऊपर है लॉज पास करना, फॉर एग्जांपल जो अभी बात कर रहे थे यूनाइटेड नेशन के लेवल पे, ये क्लियरली लॉ पास होना चाहिए कि एक दूसरे मुल्कों के अंदर प्रॉक्सी वॉर का जो कॉन्सेप्ट है दिस हैज टू एंड। जब तक एक तो ये भी एंड नहीं होगा तो अगर इंटरनली रिजॉल्व कर भी लेंगे तो कोई ना कोई जो होगा स्पॉन्सर मिल जाएगा किसी भी टेररिस्ट ग्रुप को और वो फिर से एक कोई नया मसला शुरू कर सकता है, और उसके अंदर रिलीजियस ही होना जरूरी नहीं है, वो नेशनलिस्ट लेवल के ऊपर भी लेके, जिस तरह बलोचिस्तान में हम देखते हैं, इस तरह की अगर कुछ देर पहले जाएं तो 1971 के अंदर पाकिस्तान का जो दो ब्रेकअप हुआ, फिर और इश्यूज इस तरह के हम देखते हैं कि ईरान के अंदर जो है अरब्स और नॉन अरब्स का भी, ईरान के अंदर भी इस तरह इशू है, सऊदी में भी है, तो ये कोई ना कोई फॉल्ट लाइन्स होती हैं कंट्रीज की, कोई ना कोई बाहर से बैठ के इसको एक्सप्लॉइट करता है, फिर उनको फाइनेंस करते हैं, फिर टेररिस्ट जो होते हैं वो आ जाते हैं और वो एक नया जो ये फोर्थ जनरेशन वॉर है कॉन्सेप्ट ये शुरू हो जाता है।
अच्छा,
ऐसा एक एक्ट भी
जी
जो पहले होते थे कि जो बहरी कजाक होते हैं उनको प्राइवेटली जो यूरोप की कंट्रीज है वो पैसे दे के एक दूसरे की जो शिप्स होती थी उनको लूटते थे, फिर उन्होंने एक एग्रीमेंट किया और खत्म किया, उसके बाद से जो ट्रेडिंग है आराम से हो पाई। ऐसे ही अब करना पड़ेगा कि ये जो फोर्थ जनरेशन वॉर है और प्रॉक्सी वॉर्स है इसके ऊपर एक ग्लोबल एग्रीमेंट होना चाहिए सबसे पहले, और वो बिल्कुल बैन कर देनी चाहिए।
अच्छा, जर्मनी के वजीर दाखला ने जर्मनी में गुज़श्ता माह दाश की तरफ से हमलों की जिम्मेदारी कबूल करने के बाद दहशत गर्दी पर काबू पाने के लिए कई नए इकदामात मुतारिफ कराने का फैसला किया है। इन इकदामात का ऐलान तो कल होगा, लेकिन मकामी मीडिया की रिपोर्टों के मुताबिक इन नई पॉलिसियों से उन तारकीन वतन को मुल्क बदर किया जा सकेगा जो सिक्योरिटी के लिए खतरा होंगे। और भी कुछ इकदाम हैं तो, लेकिन आरिफ लोधी साहब आपसे मैं बात करूंगी कि यूरोप में तारकीन वतन की बड़ी तादाद देखते हुए इन इकदामात के नतीजे में क्या मजीद रद्द अमल सामने आता नहीं देखते आप? आरिफ लोधी साहब हैं हमारे साथ? आरिफ लोधी साहब या आरिफ अंसार साहब हैं, कोई हैं हमारे तजज़ाकारों में से?
हेलो,
हाँ जी आरिफ साहब आप हैं?
जी जी आवाज आ रही है आपको?
जी जी
हाँ जी, मैं ये अर्ज कर रहा हूँ के तुर्की ने एक टेररिस्ट को टेररिस्ट करार दे के बेल्जियन अथॉरिटीज के हवाले किया था, बेल्जियन कोर्ट ने उसको छोड़ दिया और उसी ने फिर जाके वो फ्रांस वाला वो कार्नेज की जो वो डिस्कोटेक के अंदर थी। तो यूरोप के अंदर जो अदालती निजाम है उसको दुरुस्त करने की जरूरत है और टारगेटेड करने की जरूरत है, लेकिन इसका मतलब ये नहीं है कि जर्मनी वहां से जिनके अंदर प्रोपेंसिटी पाई जाती है टेररिज्म की उन बंदों को पकड़े और अपनी सरहदों से बाहर धकेल दे और वो दूसरे मुल्कों में जाकर वही काम शुरू कर दें। जर्मनी को चाहिए कि किसी फोरम के हवाले करे उनको, ICC के हवाले करे, इंटरनेशनल रेड क्रॉस कमेटी के हवाले करे या किसी मुल्क के हवाले करे ताकि वहां पर वो लोग खुले ना फिरें। तुर्की की स्ट्रेटजी अच्छी थी, इन्होंने बंदा हैंडओवर किया और जितने भी लोगों ने यूरोप के अंदर हमले किए हैं वो वहां के मुमालिक के LEAs के लिए वेल नोन थे, किसी अननोन ने हमला नहीं किया यूरोप के अंदर जितने भी हमले हुए हैं, इनके सारों के पुलिस रिकॉर्ड थे, इनके हॉस्पिटल्स के रिकॉर्ड थे और देवर वेल नोन। तो मैं ये समझता हूँ कि वाकई ये जैसा कि मंदर साहब जैसा अभी फरमा रहे थे वसीम साहब के एक ट्रीटी होनी चाहिए वर्ल्ड लेवल के ऊपर, लेकिन वहां पर यह है कि अब ईरान है वो किसी वर्ल्ड कन्वेंशन को मानता ही नहीं है। अब अगर वो इराक के अंदर वो अपने जो शिया एलिमेंट है उसको प्रोपाउंड करना शुरू कर देता है, उधर से वो जाता है और बशार अल असद को बहसियत एक सेक्टेरियन बैकग्राउंड के वो उसको सपोर्ट करता है, फिर उससे क्रॉस जाकर वो लेबनान के अंदर वो कहता है कि हमारे लोग
जी।
अब वो हमारे लोग लिबनानी है और वो अरब है, ईरानियन और एथनिसिटी है और अरब और एथनिसिटी है, और लेकिन ये फिरका वारियत की बुनियाद पर उनको सपोर्ट करता है। असल में प्रॉब्लम,
लेकिन वो तो जी फिरका वाराना तौर पर तो आरिफ लोधी साहब उस जगह पर तक इनको किया जाएगा ना जहाँ पे ये फिरके मौजूद हैं, लेकिन मगरिब के अंदर जहाँ हम जर्मनी की बात करें वहाँ पर फिरका वारियत का उस हिसाब से तो कोई ताल्लुक नहीं है जिसमें तारकिन वतन का मामला उस हिसाब से हल किया जाए। तो इस वजह से मेरा सिर्फ ये एक सादा सवाल ये था कि क्या इससे मसाइल ज़्यादा नहीं बढ़ेंगे, क्योंकि तारकिन वतन को कहाँ पर किसके सपोर्ट किया जाएगा, जैसा कि आपने कहा कि उसको किसी ताकत के सपोर्ट या किसी कमीशन के सपोर्ट करना चाहिए ताकि वहाँ से आगे ये फैसला किया जा सके कि आगे क्या सूरत होनी चाहिए। अब हम देखते हैं अगर हमारे साथ, अच्छा सिराज साहब ने हमें जिद्दा सऊदी अरब से अब हमें ज्वाइन किया है और हम उनसे बात करते हैं। अब लोधी साहब से का बहुत बहुत शुक्रिया, मंजर वसीम साहब का बहुत बहुत शुक्रिया, आपसे मेरी फिर भी बात होगी। अब हम ये कुछ प्रोग्राम का थोड़ा सा हिस्सा बाकी है, हम बात करते हैं जिद्दा से अरब न्यूज़ के सीनियर एडिटर हैं सिराज वहाब, जिन्होंने हमारे साथ अब बात करेंगे। अस्सलाम वालेकुम सिराज। सिराज आप मुझे सुन रहे हैं? अच्छा अस्सलाम वालेकुम जी, सिराज साहब की लाइन ठीक है? हाँ जी अस्सलाम वालेकुम सिराज साहब। सिराज साहब आप मुझे सुन पा रहे हैं? अच्छा मैं जी प्रोग्राम में आपको हम खुश आमदीद कहते हैं, बहुत दिनों बाद आपसे बात हो रही है, तो मेरा ख्याल है लाइन ड्रॉप होगी उनकी। तो इस वक्त अब हमारे साथ कोई और नहीं, मैंने तो उनसे माजरत कर ली, तो अब हम बात करते हैं। चलिए मैं उतनी देर में आपको खुद बताती हूँ। आरिफ साहब हैं हमारे साथ?
जी जी मैं हूँ।
अच्छा आरिफ साहब मैं बात करना चाहती थी, पाकिस्तान और ईरान ने ये मेरे ये बात करते हुए कोई पीछे से आवाज़ आ रही है जिसमें हमें बता रहे हैं कि हमारी लाइन का ड्रॉप हो गई है। तो आरिफ लोधी साहब एक दिलचस्प पिछले दिनों बात हुई है, जब आप अभी ईरान की भी बात कर रहे थे, हम ईरान की काफ़ी बात होती है जब भी सऊदी अरब की भी बात होती है, पाकिस्तान और ईरान ने दाइश समेत ऐसे ही दीगर शिद्दत पसंद ग्रुपों और खित्ते को दरपेश दीगर खतरात से निमटने के लिए तआवुन करने पर इत्तफाक किया है। तेहरान में पाकिस्तान और ईरान की बाहमी सियासी मुशावरत के नवें दौर के इजलास के मौके पर पाकिस्तान के सेक्रेटरी खारजा एजाज अहमद चौधरी और ईरान के नायब वजीर खारजा बराए एशिया बैरुल काहिल इब्राहिम रहीमपुर के दरमियान बातचीत में इस दो तरफा तआवुन पर तबादला ख्याल हुआ। और इस्लामाबाद में दफ्तर खारजा से जारी एक बयान के मुताबिक दोनों अहदेदारों ने सलामती के मसाइल बिलखसूस सरहद पर सिक्योरिटी की सूरतेहाल पर भी बातचीत की है। तो ईरान और पाकिस्तान में अमेरिका ने ये दाइश के बारे में जब हम बात करते हैं तो कहते हैं कि दिफाई अमूर के जो सीनियर तजिया कार हैं और पाकिस्तानी फ़ौज के वो साबिक लेफ्टिनेंट जनरल हैं, उन्होंने इतवार को वॉइस ऑफ अमेरिका से बात करते हुए अमजद शुएब साहब ने कहा कि दाइश के खिलाफ ईरान और पाकिस्तान में तआवुन पर इत्तेफाक एक अकलमंदाना पेशरफ्त है। और तजिया कार कहते हैं कि ज़िमन में दोनों मुल्क खास तौर पर इंटेलिजेंस मालूमात के तबादले से शिद्दत पसंदों के खिलाफ खातर खा कामयाबी हासिल कर सकते हैं। आपके ख्याल में दाइश के इस नए इत्तेहाद के साथ सामने आने के लिए दाइश को इस खित्ते में अपने कदम जमाने में वाकई दिक्कत होगी और उसको रोका जा सकेगा? एक क्विक कॉमेंट, क्योंकि सिराज साहब से फिर बात करेंगे
जी। अगर ईरान तमाम के मुतालिक इंफॉर्मेशन शेयर करता है तो फिर तो ये अच्छी बात होगी, अगर ईरान कुछ को तो शेयर नहीं करता और कुछ इंफॉर्मेशन को शेयर करता है तो मैं समझता हूँ कि एतमाद का जो फुकदान पैदा हुआ है पिछले चंद महीनों के दौरान वो और ज्यादा बढ़ेगा।
अच्छा अब बात करते हैं, सुनते हैं सिराज साहब, आपको प्रोग्राम में हम खुश आमदीद कहते हैं। अभी हम बात कर रहे थे कि पिछले दिनों ईरान और पाकिस्तान के दरमियान दाइश के खिलाफ एक तआवुन करने की एक जिसे कहना चाहिए समझौता सा तय हुआ है, तस्वीर हुआ है। उधर सऊदी अरब पाकिस्तान का दरीना हलीफ है, ईरान और सऊदी अरब के दरमियान जो कशीदा सूरत हाल है वो भी किसी से छुपी नहीं। आपके ख्याल में पाकिस्तान और ईरान के दरमियान दाइश के खिलाफ इस इत्तेहाद के बारे में सऊदी अरब के तहफ़ुज़ात कुछ हो सकते हैं?
बहुत शुक्रिया आपका खुशामदीद कहने के लिए वजह साहब। सबसे पहले तो बात ये है कि ईरान जो है इस पूरे खत्ते में सबसे बड़ा जो है वो ट्रबल मेकर है। ये एक बात सबसे ज्यादा आम है और सबसे ज्यादा तयशुदा बात है यहाँ पर इस खत्ते में कि आईएस और दाइश को अगर बढ़ावा किसी ने दिया है और किसी पॉलिसियों से इस तंजीम को बहुत ज्यादा सक्सेस मिली है तो ईरान हिजबुल्लाह और सीरिया से बचा रखा की वजह से है। तो ये जो है रूट कॉज है, बार बार इस खत्ते में सऊदी अरबिया और दूसरे खरीदने वाले बार बार ये बात कह रहे हैं कि जो सेक्टेरियन पॉलिसी ईरान ने अपना लेनी है, उसकी वजह से ये जो रेडिकल एलिमेंट्स है सुनियों के अंदर, इनको जो है बहुत पैसे मिली है, उनको लेजिटिमेसी मिली है, और अगर इनको फाइट करना है तो सबसे पहले ईरान की जो पॉलिसी है उसको फाइट करना होगा। तो ये जो पैक्ट है, ये जो पैक्ट हुआ है पाकिस्तान का ईरान के साथ, मैं नहीं समझता कि इससे बहुत मजबूत नतीजे सामने आएंगे, इसलिए इससे तमाम सारी चीजों की एक नई शक्ल मिल जाएगी। वो ये शक्ल होगी कि जो सेक्टेरियन प्रॉब्लम इराक के अंदर है, खुदा नखास्ता दूसरे मुल्कों में भी इसका जो है कोई रिफ्लेक्शन होगा कि ईरान खुद एक पार्टी है, जैसे यहाँ पर हम आईएस को एक बहुत बड़ी खतरनाक चीज समझते हैं, वहीं पर ईरान ने जो मिलिशिया को सपोर्ट किया है और जिन मिलिशिया को ये सपोर्ट करता रहा है, वो हिजबुल्लाह हो या हूती हो या दूसरे हो, तो ईरान से किसी भी मुल्क का कोई मुआहदा हो गया तो इसके अंदर आईएस डाइस के खिलाफ फाइट करने में
कोई बहुत ज्यादा कामयाब होगा। अच्छा, सऊदी अरब में मुतअद्दिद कार्रवाइयों की जिम्मेदारी दाइश ने ली है गुज़श्ता काफी अरसे से, आप ये फरमाइएगा कि इस सिलसिले में इंतहा पसंद जंगजू ग्रुप के असर को रोकने के लिए किस हद तक मौसर इकदामात उठाए गए हैं, और अब क्या कहा जा सकता है कि सऊदी अरब में ग्रुप की सरगर्मियों पर काबू पा लिया गया है?
नहीं, ये बिल्कुल नहीं कहा जा सकता, इसलिए इनके बहुत ज्यादा जने जो है पैदा हो गए हैं और कई सारे लोग जो है वो वहाँ पर सीरिया में गए हैं, और जिस तरह से पिछली मतलब जो सऊदी अरब में जो कार्रवाई हुई है उससे ये अंदाजा होता है कि ये एक बहुत बड़ा इनका अपना जो है असोसिएशन बना हुआ है, और इसको काउंटर करने के लिए ये एक साल या दो साल के जन्म हुई है, इसके अंदर पूरी एक धारी लग जाएगी कि ये तमाम सारा जनरेशन जिसको जो है इस चुनावी तंजीम ने बिल्कुल इनको यंग नौजवानों को ब्रेन वॉश कर दिया है, और जिस तरह से सोशल मीडिया का इस्तेमाल हो रहा है ये तमाम सारी चीजों में, उस पर अभी तक किसी किस्म की कोई रोक नहीं लगी है, और जब तक के लिए एक कॉम्प्रिहेंसिव इसके खिलाफ पूरे मुल्कों का एक कॉम्प्रिहेंसिव टैक्स नहीं हो जाता जब तक के जो है ये दाइश को काबू पाना बहुत मुश्किल होगा, और इसकी सूरत हाल ये है कि आप ये तमाम सारी चीजों को रूट कॉज देखना पड़ेगा, और रूट कॉज बार बार सऊदी अरब और जो कह रहे हैं कि इस खत्ते में जो सेक्टेरियनिज्म है जिसके वजह से ये आईएस की जो है लेजिटिमेसी मिल रही है उसको भी खत्म करना पड़ेगा, और जितनी जो ये सिर्फ एक सिक्योरिटी कार्रवाई नहीं है, इसके तो दाइश को अब जिस तरह से फ्रांस में अटैक किया है और जिस तरह से क्वेटा में अटैक किया है, तो कोई भी एक और लोन बिल अटैक जो हम कह रहे हैं कि ये कोई भी मुताबिर होकर वीडियो देख के ट्विटर देख के फेसबुक पे जो है वो रेडिकलाइज होकर जो है ये कार्रवाई कर सकता है, तो इसका मतलब ये है कि इसके लिए एक बहुत कॉम्प्रिहेंसिव स्ट्रेटजी की जरूरत है, ये सिर्फ एक सिक्योरिटी इशू नहीं है बल्कि सिक्योरिटी इशू से हट के ये बहुत हार्ड एंड माइंड की जो जंग है, और इसके अंदर तमाम ममालिक को जो भी दुनिया के तमाम करने वाले थे उनको अपना एक रोल अदा करना पड़ेगा, इसलिए सऊदी अरब अपनी लैंग्वेज नहीं है, और ये तमाम सारे मुल्कों की ये जानने की कोशिश करना पड़ेगा कि कैसे ये जो रूट कॉज है जिसकी वजह से ये तंजीम पनप रही है बशार असद की वजह से या हिजबुल्लाह की वजह से या ईरान की वजह से, तो जो रूट कॉज को सबसे पहले जो है एड्रेस करना पड़ेगा, तब कहीं जाके इसका जो है सोल्यूशन निकल सकेगा, वरना जब तक ये रूट कॉज अवेलेबल है टेररिस्ट के पास जस्टिफिकेशन होगा, और ये जस्टिफिकेशन को वो मिसयूज करेंगे और इसको अपनी ट्विस्टेड आइडियोलॉजी से जो है लोगों का नुकसान पहुंचाते रहे।
अच्छा सिराज साहब, तुर्की और रूस के दरमियान हाल ही में मसालहत की कोशिशों के नतीजे में और तुर्की की तरफ से मगरिब के खिलाफ अपने यहाँ होने वाली नाकाम बगावत के बाद तहफ्फुज़ात के नतीजे में शाम में दाइश को रोकने की जो कोशिशें की जा रही हैं, क्या वो मुतासिर हो सकती हैं? क्योंकि जाहिर है कि यहाँ वहाँ दोनों मुल्क खाना जंगी में मुखालिफ फरीकों की हिमायत करते हैं, इस सारे पस मंज़र के साथ इसको कैसे देखते हैं तुर्की और रूस के दरमियान बढ़ते हुए मरासिम को, या ये कहने चाहिए कि ताल्लुकात को बेहतर होते हुए देखते हुए?
मेरे ख्याल आप ही के प्रोग्राम में हमने उस वक्त कहा था कि जिस वक्त तुर्की ने जो रशियन जेट को गिरा दिया था, उसी वक्त ये कब्जा थे कि मुल्की के अंदर ऐसे अनासर मौजूद हैं जो ये चाहते थे कि एर्दोगान की और रशिया के यानी तुर्की और रशिया के ताल्लुक खराब हो जाए, और अब वो बात साबित हो गई, जब कूप हुआ तो उसमें पता लगा कि वो लोग जिन लोगों ने वो रशियन फाइटर जेट को गिराया था वो कूप के अंदर भी मुलव्वज़ थे, एर्दोगान के लोग खिलाफ थे। अब जो चीजें सामने आ रही है, रशिया की तुर्की के साथ अच्छे ताल्लुकात होने की वजह से इसके पॉजिटिव इम्पैक्ट भी हो सकता है, इसलिए अभी कब्ल वक्त है, कुछ कहना बहुत कब्ल वक्त है, लेकिन इसके पॉजिटिव नतज इसलिए کہ جو رشیا کا وہاں پر ہدف ہے ترکی کے سیریا کے اندر, وہ دونوں وہ یہ چاہتے ہیں کہ وہاں پر جو ملٹری آرگنائزیشن تھے وہ ختم ہو جائے. اگر ملٹری آرگنائزیشن رشیا کے لیے تو جو جنرل فائٹر تھے وہ بھی ملٹری آرگنائزیشن تھے, اور جو داعش ہے وہ بھی جو ہے ملٹری آرگنائزیشن ہے. تو جہاں تک یہ دونوں کے قریب آنے سے, ترکی اور رشیا کے تعلقات اچھے ہونے سے, یہ امید ظاہر ہو سکتی ہے, یہ امید کی جا سکتی ہے کہ وہاں پہ کوئی پازیٹیو نتائج سامنے آئیں گے. اس لیے کہ اگر ترکی رشیا کے اندر جو کانفیڈنس بلڈنگ میجرز ہو سکتے ہیں, اور اگر ترکی رشیا کو یہ دعویٰ کرا دے کہ اس میں پورا سورس آف پرابلم بشار اسد ہے, جس کی وجہ سے وہاں پر 5 لاکھ جو ہے جانے چلی گئی ہیں, شہید ہوئے ہیں لوگ, تو اگر رشیا یہ طے کرتا ہے کہ ان دی لارجر انٹرسٹ, اگر وہ یہ سمجھتا ہے کہ بشار اسد کو وہاں پر نکال دیا جائے
جی,
تو میں سمجھتا ہوں کہ وہاں پر داعش کو کنٹرول کرنے میں بہت آسانی ہوگی, بلکہ بشار اسد کے نکلتے ہی جو ہے داعش کا بالکل صفایا کرنے میں بہت آسانی ہو جائے گی.
اچھا, اب میرا خیال ہے ہمارے پاس زیادہ وقت نہیں, اور ہمارے پاس دو ایک سوال ہے میرے پاس. لیبیا میں بڑھتی ہوئی امریکی فضائی کارروائیاں داعش کے دہشت گرد گروپ کا صفایا کرنے کا آغاز ثابت ہو سکتی ہیں, جو اس شمالی افریقی خطے کو اپنا مضبوط ٹھکانہ خیال کرتے ہوئے یہاں قدم جمانے کی کوشش جاری رکھے ہوئے ہے. یہ بات بتائیے, ایک امریکی اہلکار نے نام ظاہر نہ کرنے کی شرط پر وائس آف امریکہ سے کہ خصوصی امریکی افواج بھی اس علاقے میں موجود ہیں جو رابطے کے لیے کچھ کام کرتی ہیں, لیکن مزید تفصیل نہیں بتائی. گزشتہ دنوں ایسی ہی بات ہوئی تھی وہاں پر فرانسیسی فوجیوں کے بارے میں, تو اب لیبیا میں نئی حکومت اگر امریکہ یا مغربی ملکوں سے مزید امداد کی درخواست کرتی ہے داعش کو وہاں شکست دینے میں, تو اس پر اسے ملک کے اندر سے مخالفت کا سامنا ہو سکتا ہے. تو اس راج صاحب, اس وقت داعش کی بڑھتی موجودگی لیبیا کی نئی نازک حکومت کے لیے کتنا بڑا چیلنج ہے؟
بہت بڑا چیلنج ہے, اور یہ جو اسپیشلی یہ جو سٹی ہے جس کو سرد کہتے ہیں, اس میں اصل میں اس وقت داعش موجود ہے, حالانکہ پوری لیبیا میں داعش موجود نہیں ہے, اور یہ جو یونٹی گورنمنٹ ہے وہاں پر وہ اس کو فائٹ کر رہی ہے. لیکن میں سمجھتا ہوں کہ امریکہ کو, یونائٹیڈ اسٹیٹس کو, اگر یونٹی گورنمنٹ میں کہتی ہے کہ وہ اپنا رول ادا کرے, اسپیشلی فضائیہ رول, اس لیے کہ وہاں پہ ایئر کور چاہیے, اور ایئر کور اگر نہیں ملے گا تو یہ داعش کا جو گڑھ ہے وہاں پر سرک میں, اس پہ قابو پانا یا اس پہ اس کو اس پہ وہاں پہ جنگ جیتنا بڑا مشکل ہو جائے گا. تو امریکنز کو اس پرٹیکولر ایریا میں انٹر ہونے میں شائع نہیں ہونا چاہیے, کیونکہ یہ پرابلم میڈیا کو جو ہے انٹرنیشنل کو کریٹ کیا ہوا پرابلم ہے, جس میں یو کے بھی شامل تھے, فرانس بھی شامل تھے, اور ایک اچھا خاصا ملک جو ہے وہ لالسنس ہونے کی وجہ سے وہ داعش کے کچھ حصے اس کے داعش کے ہاتھ میں چلے گئے, اور وہاں پر اب پورے جو ہے بدمنی سول وار کا معاملہ ہے. تو امریکنز کو وہاں پہ اپنا رول ادا کرنا چاہیے, اور بہت پازیٹیو رول ادا کرنا چاہیے, اسپیشلی اس پرٹیکولر ایشو پہ جہاں پہ داعش نے ایک پرٹیکولر سٹی پہ جو ہے وہ قبضہ کیا ہوا ہے, اور اس کے اثر رسوخ بڑھنے کے بہت امکانات ہیں, اور یہ یونٹی حکومت ہے یہ اس وقت تک طاقتور نہیں ہوگی جب تک کہ انٹرنیشنل کمیونٹی اس کے شانہ بشانہ نہ کھڑے ہو, اور اس کو وہ تمام ترین امداد نہ فراہم کرے جو اس کو درکار ہے داعش سے لڑنے کے لیے.
تو بس چلتے تھے, یہ بھی بتائے گا کہ برطانوی اہلکار نے وائس آف امریکہ سے کہا ہے کہ لیبیا کی نئی حکومت کی حمایت پر تیار ہیں, لیکن ابھی تک اس نے مدد کی درخواست نہیں کی, تو کیا آپ سمجھتے ہیں کہ وہ یہ مدد صرف امریکہ سے ہی مانگے گی؟
جو ایئر کور ہے, اور جو بہت ہی پازیٹیو ایئر کور جو پرووائڈ کر سکتا ہے وہ امریکنز پرووائڈ کر سکتے ہیں, اور امریکن ایک اصل میں امریکہ کو وہاں پہ کوئی ایک پارٹی جو ہے, کسی ایک پارٹی کے تمام ساری پارٹیاں جو امریکہ کو بہت اچھی نظر سے وہاں پہ دیکھ سکتے ہیں, امریکن انٹرونیشن وہاں پہ ہوگا, اس لیے کہ اگر اٹلی اس کے اندر وہاں پر انٹر ہوتی ہے تو اٹلی کا ایک پرانا وہ کولونیل اس کا ایک ہینگ اوور رہا ہے, اس نے لیبیا پہ رول کیا ہے بہت زیادہ, تو وہ بہت زیادہ لیبینز اس سے خوش نہیں ہوں گے. لیکن امریکنز ان دا گڈ فیتھ اور گڈ انٹرسٹ آف لیبینز اگر وہاں پہ انٹر ہوتے ہیں تو این ممکن ہے کہ امریکن انٹروینشن کو یا امریکن سپورٹ کو وہاں پر بہت زیادہ
کریں گے.
حکومتی سطح پہ ابھی تک تو انہوں نے ریکویسٹ نہیں کی ہے, لیکن یہ بہت بات عام ہے کہ جب تک امریکن ایئر کور نہیں ملتا وہاں پر یہ جنگ جیتنا بہت
مشکل ہے. بہت بہت شکریہ سراج وہاب، جدہ سعودی عرب سے ہمارے ساتھ تھے، عرب نیوز روزنامے کے سینئر ایڈیٹر ہیں سراج صاحب، آپ سے میری پھر بھی بات ہوگی، بہت بہت شکریہ. اب آج کا پروگرام راؤنڈ ٹیبل کا وقت بھی ختم ہو رہا ہے، بہجت میزبان کو اجازت دیجیے. میرے ساتھ انجینئر اسفر امام اور میرے ساتھ پروڈیوسر اسفر امام اور انجینئر تھے مارک فرگوسن. بہجت آپ سے پروگرام ختم کرنے کی اجازت چاہتی ہے، آپ سے میری ملاقات پھر ہوگی، اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.